ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. إن أن لا نون تشديد نون بشد اور زبر اور قد. اس کے ہم دیکھیں گے رولز. صفحہ نمبر ہے 71, پیج نمبر صفحہ نمبر 71 یعنی 71, اور سبق نمبر 22 مفتاح القرآن, سبق نمبر 22 پیج نمبر 71. ان لا نون تشدید زبر نہیں نون شد زبر اور قد, ان سب کی رول کے رولز اینڈ ریگولیشن کیا ہیں ان کو دیکھیں گے. نمبر ایک یہ ہے کہ یہ تمام علامات کلام میں تاکید کا مفہوم شامل کرنے کے لیے استعمال ہوتی ہیں. تو آپ ایک کوڈ ورڈ لکھ لیجئے ان سب کے آگے, تاکید. تاکید کیا ہوتا ہے؟ جیسے ہم عورتیں کرتی ہیں مردوں کو, یہ ضرور کیجئے گا, پھر دو سیکنڈ بعد کر لیا, سن لیا آپ نے, بھولے تو نہیں, یاد ہے آپ کو. ہاں, تاکید یعنی کسی چیز کو مؤکد کرنا, مضبوط کرنا, اسٹرانگ کرنا. ان کا ترجمہ بے شک, بلا شبہ, تحقیق, البتہ اور یقیناً وغیرہ سے کیا جاتا ہے. ٹھیک ہے, واضح. بولیے ذرا یہ دونوں باتیں اس کی سب مل کے. سب بولیں گے, اپنے لفظوں میں بولنا ہوتا ہے. آپ کہیں گے یہ انا انا لا نون تشدید اور قد یہ تاکید کے لیے آتی ہیں. یہ کہنا کیوں ضروری ہے؟ دیکھیں, اگر آپ یہ کہتے ہیں نا یہ تمام علامات تاکید کے لیے آتی ہیں, جملہ یاد ہو گیا, لیکن آپ کو یہ نہیں یاد ہوگا کون سی علامتیں. تو پورا جملہ دہرائیں, انا انا لا نون نون شد زبر اور قد کلام میں تاکید کے لیے آتی ہیں. اور ان کا ترجمہ بے شک, بلا شبہ, تحقیق, البتہ اور یقیناً کے معنوں میں آتا ہے. ٹھیک ہے, ان کے اب کچھ ڈفرینسز ہیں وہ دیکھیں گے. انا اور انا کیا ہے؟ یہ دونوں الفاظ اس میں تاکید کا مفہوم شامل کرنے کے لیے آتے ہیں. انا عموماً شروع میں یعنی سینٹینس کے بالکل بگن کے آغاز میں, اور انا عموماً درمیان میں انا درمیان میں عموماً فعل کے بعد آتا ہے, اور انا کا ترجمہ بے شک کیا جاتا ہے. مثلاً سورۃ بقرہ 220, ان اللہ عزیز حکیم, بلا شبہ اللہ تعالیٰ زبردست غلبے والا اور حکمت والا ہے. یہاں انا کا معنی کیا ہوا؟ بے شک. اسی طرح سورۃ بقرہ 20, ان اللہ علی کل شیء قدیر, اس میں بھی بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے, وہی معنی ہے, اس میں بے شک ہے. ادھر بلا شبہ, ادھر بے شک کیوں آیا؟ آپ دیکھیں کہ اللہ تعالیٰ کے نام جو آگے آتے ہیں نا, اس پہ غور کریں گے نا تو آپ کو اس کا زیادہ اچھا اندازہ ہوگا. جیسے عزیز اور حکیم ہے نا, غلبہ اور حکمت, آیت کا جو پیچھے سے مفہوم چل رہا تھا نا, اس کو اور ان ناموں کو جوڑنے کے لیے یہاں بلا شبہ آیا. یعنی تم جو کہتے ہو تمہارے بہت یہ کر سکتے ہیں, تمہارا فلاں کر سکتا ہے, فلاں فلاں, یہ جھوٹ ہے. اصل بات یہ ہے کہ اس میں کوئی شبہ نہیں کہ اللہ زبردست غلبے والا ہے. یا تمہارے گناہوں کے باوجود وہ تمہیں نہیں پکڑتا, اس کا یہ مطلب نہیں کہ وہ کمزور ہے, بلکہ بلا شبہ اللہ تعالیٰ غلبے اور حکمت والا ہے. ٹھیک ہے, اسی طرح سورۃ الزخرف آیت نمبر 74 میں آتا ہے, ان المجرمین فی عذاب الجہنم خالدون, بے شک مجرم جہنم کے عذاب میں ہمیشہ رہنے والے ہیں. یہاں آپ دیکھیں کہ اتنا شروع میں آ گیا تو بے شک ہے. سورۃ بقرہ آیت 106 میں آتا ہے, علم تعلم ان اللہ علی کل شیء قدیر, کیا تو نہیں جانتا کہ بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے. یہاں انا بیچ میں آیا, موسٹلی انا جو ہے نا وہی اصل میں انا میں بدل جاتا ہے جب جملے کے بیچ میں چلا جاتا ہے. پھر اسی طرح سورۃ بقرہ آیت 231, وَعْلَمُوا أَنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ, خوب جان لو کہ بے شک اللہ تعالیٰ ہر چیز کو خوب جاننے والا ہے. تو ان سب کے مفہوم میں بے شک, بلا شبہ کا معنی آ رہا ہے. کبھی انا انا کے ساتھ ماں کا اضافہ ہوتا ہے تو اس صورت میں اس میں حسر کا مفہوم شامل ہو جاتا ہے. حسر کس کو کہتے ہیں؟ حسار کرنا. کبھی سنے عاملوں کی زبان میں حسار باندھا, جنوں کو جمع کیا. ہاں, کسی چیز کو مقید کر لینا, کسی چیز کو قید میں کر لینا, باندھ لینا, یعنی اونلی کا معنی جس کو انگلش میں آپ کہتے ہیں انما الاعمال بالنیات, کہ نیتوں کا دار و مدار نیتوں پر ہے. حسر کا مفہوم یہ ہے کہ اس کے علاوہ اور کوئی بات نہیں, صرف یہی بات ہے. एक तो ना आप कह देते हैं, मसलन आप कह देते हैं कि इन अल्लाह अजीज़ुन हकीम, ये भी है कि बेशक अल्लाह तआला गलबे वाला हिकमत वाला है। लेकिन अगर आप मिसाल के ये कहेंगे इन्नमल्लाहु, हालांकि सिर्फ हम कह नहीं सकते लेकिन बात समझा रही हूँ, ये जैसे अगली आयत में ही आ रहा है, कुल इन्नमा अना बशरुम मिस्लुकुम, बेशक आप फरमा दीजिए कि बेशक मैं तुम्हारी ही तरह एक इंसान हूँ। सूरह कहफ की आयत नंबर 110 है, 110। तो इसमें आप देखिए क्या है कि बेशक से मुराद ये है कि मैं इसके सिवा और कुछ नहीं हूँ, यानी बशर तो मैं हूँ। कोई कहे अच्छा जी कुल इन्ना अना बशर हूँ मिस्लुकुम, मफहूम क्या बन सकता था, कह दीजिए बेशक मैं बशर हूँ तुम्ही जैसा, लेकिन उसमें ये मानी नहीं बनता था कि मैं बशर के सिवा और कुछ नहीं हूँ। तो हसर क्या होता है कि इसके अलावा और कोई बात नहीं, या बात सिर्फ यही है। इसका तर्जमा बेशक या इसके अलावा और कुछ नहीं किया जाता है, ठीक है। इसी तरह इसकी मिसाल देखिएगा सूरह काहफ ही की आयत नंबर 110 है, इसमें दोबारा ये लफ्ज़ आता है, यूहा इलैया अन्नमा इलाहुकुम इलाहुम वाहिद। और अमूमन ये जो अन्नमा वगैरह ना, ये अल्लाह सुबहान तआला की सिफात और नबी सल्लम के स्टेटस के मामले में आता है, यानी वो चीज़ जिसके झुटलाने की कोई गुंजाइश ही नहीं है। वही की जाती है मेरी तरफ कि इसके अलावा और कुछ नहीं, कि तुम्हारा माबूद एक ही माबूद है। सूरत अल-गाशिया आयत 21-21 में आता है, फ़ज़क्किर इन्नमा अंत मुज़क्किर, बस आप नसीहत करें, बेशक आप नसीहत करने वाले हैं। तो यहाँ क्या बात हुई, इन्ना और अन्ना की, नंबर एक ताकीद के लिए है, दूसरी बात है कि शुरू में हो तो इन्ना है, जुमले के बीच में आए तो अन्ना है, तीस अगली बात यह है कि इन्ना के साथ जब माँ शामिल हो जाए तो उसमें और ज़्यादा मतलब कन्फाइन मानी पाए जाते हैं कि इसके सिवा और कोई नहीं। जैसे आप किसी को कहते अल्हम्दुलिल्लाह, किसी को कहें कि तुम बेशक तुम मेरी दोस्त हो, और किसी को ये कहा जाए कि बेशक तुम ही मेरी दोस्त हो, तो फिर समझ आ जाएगा कि पहले जुमले में ये था कि तुम मेरी दोस्त हो, इसमें कोई शक नहीं। लेकिन दूसरा सेंटेंस क्या समझाता है कि तुम्हारे सिवा मेरी कोई और दोस्त नहीं, ओनली के मानों में ओनली यू आर माई फ्रेंड, ठीक है। तो ये है इन्ना, ये नहीं हो सकता। अगर आप जुमला देखिएगा, ज़रा मैं पढ़ रही हूँ सूरह बकरा आयत 106 वाली जो आयत थी उसको, अगर मैं देखे अलम तालम अन्नल्लाह अला कुल्ली शैइन कदीर है ना, ये जुमला ऐसे नहीं बन सकता कि अलम तालम इन्नल्लाह अला कुल्ली शैइन कदीर। हाफिज़ों को गलती लग सकती है, लेकिन जिनको ग्रामर के रूल्स पता होते हैं उनको नहीं फिर लगती, क्योंकि उनको फ़ौरन पता चल जाएगा कि सेंटेंस के बीच में इन्ना नहीं अन्ना आता है। इसी तरह वालमु इन्नल्लाह अला बिकुल्ली शैइन अलीम, ये भी नहीं कह सकते, तो अन्ना का मानी ये होगा। इसके बाद दूसरी चीज़ है ला, लाम ज़बर ला, ये अलामत इसम फेल और हर्फ के साथ इस्तेमाल होती है, यानी लाम के बाद इसम भी आ सकता है, लाम के बाद फेल भी आ सकता है और हर्फ भी आ सकता है, और तर्जमा हर सूरत में अलबत्ता या फिर यकीनन ही किया जाता है, ठीक है। लाम ज़बर ला इसम फेल हर्फ तीनों के साथ आ सकता है, और इसका तर्जमा अलबत्ता और यकीनन ही किया जाता है। इसकी मिसाल देखेंगे, इसम के साथ जब ये आता है तो इसकी मिसाल है सूरत नाज़ियात आयत नंबर 26-26, इन नफ़ी ज़ालिकल इबरत लिमन यख्शा, बेशक इसमें यकीनन इबरत है उसके लिए जो डरता है। तो ला इबरा यकीनन के मानों में यहाँ आ गया लाम। फिर सूरत तौबा आयत नंबर 108, ला मस्जिदुन उस्सिसा अलत तक्वा मिन अव्वली यौमिन अहक्कु अन तकूम फी, अलबत्ता वो मस्जिद जिसकी बुनियाद पहले दिन से ही तकवा पर रखी गई है वो ज़्यादा हक रखती है कि आप इसमें खड़े हों। अब इसमें भी शिद्दत है ना, कि किसी और मस्जिद में या मस्जिद दरार में खड़े होने की बजाय आपको मस्जिद कुबाही में खड़ा होना चाहिए। सूरत आदियात आयत नंबर 6 में आता है, इन्नल इंसान लिरब्बिही लकनूद, बेशक इंसान अपने रब का यकीनन नाशुक्रा है। तो यहाँ भी लकनूद आ गया। अगर हम इसको यूं पढ़ते इन अल इंसान अल रब्बी ही कनूद, तो वानी क्या होना था, बेशक इंसान अपने रब का नाशुक्रा है। तो हम देख रहे हैं कि लाम छोटी सी लगी लेकिन उससे मानी यकीनन कहा गया। अब ये सब एबरा, मस्जिदुन और कनूद ये क्या थे? अस्मा थे, इस्म की जमा। ठीक है, अब हम देखेंगे अफाल के साथ जब लाम आता है इसकी मिसालें। आयत 144 सूरत अल-बकरा, वइन्नल लज़ीना ऊतुल किताब लयालमून अन्नहुल हक्क मिन रब्बिहिम, बेशक वो लोग जो किताब दिए गए यकीनन वो जानते हैं कि वो हक है उनके रब की तरफ से। क्या याद है आयत कहाँ आई है? किबले की तब्दीली के बाद, सूर बिल्कुल आगाज़ की आयतें हैं ये दूसरे पारे की। तो यहाँ लयालमून में यकीनन वो जानते हैं का मानी आ रहा है। इसी तरह सूरह बकरा की आयत 146 में आता है, व इन फरीकम मिनहुम लयक्तुमून अलहक वहुम यालमून, और बेशक इनमें से एक गिरोह ऐसा है कि अलबत्ता वो छुपाते हैं हक को हालांकि वो जानते हैं। तो 146 सूरत बकरा लयक्तुमून का लफ्ज़ आ गया अलबत्ता वो छुपाते हैं के मानों में। इसी तरह सूरत अलहाका की आयत 44 और 45, 44-45, वलौ तकव्वल अलैना बादल अकाबील लअखसना मिन्हु बिल यमीन, और साथ ही अगली आयत में आता है कि सुम्मा लकतवाना मिन्हुल वतीन, और अगर ये नबी अपने कोई बात अपनी तरफ से बनाकर हमारी तरफ मंसूब कर देता तो अलबत्ता हम इसका दायां हाथ पकड़ लेते, फिर यकीनन हम इसकी रगे गर्दन काट देते। तो यहाँ आप देख लीजिए कि लाम दो दफ़ा एक ही सूरत में बल्कि तीन आयतों में दो दफ़ा इस्तेमाल हुआ, एक जगह अलबत्ता के मानों में और एक में यकीनन। और ये जुमला खुद बनाया जाता है कि यहाँ कौन सा लफ्ज़ सही इस्तेमाल होगा। इसमें भी आप देख लीजिए, लयालमून, लयक्तुमून, लअखज़ना और लाकतवाना, ये सब क्या है? अफ़ाल हैं। ठीक है, एक्टिव होके बैठे और साथ पार्टिसिपेट किया करें। ये सब फेल की किस्में थी। अब देखेंगे हर्फ के साथ। सूरत अल इन्फितार आयत नंबर 13, इन्नल अबरार लफी नईम, बेशक नेक लोग यकीनन नेमतों में होंगे। ठीक है, तो लफी लाम किसके साथ लग रहा है? फी के साथ, हर्फ है ये। सूरत अल असर आयत नंबर 2, इन्नल इंसान लफी खुसर, यकीनन इंसान खसारे में है। सूरत अल कलम आयत नंबर 4, व इन्नकल अला खुलुकिन अजीम, और बेशक आप अलबत्ता अजीम खुल्क वाले हैं। तो यहाँ ये हरूफ के साथ आ गया। अच्छा, क्या ये लफ्ज़ जो लाम है किसी ज़मीर के साथ भी लग जाता है? जैसे हु हुमा हुम, तो इसके लिए नोट देखिएगा, अगर हु हा हुमा हुम का की कुमा कुम कुन्ना और ना, ये सब क्या है? ज़मायर। इनके साथ लाम हो तो या ये ताकीद के लिए नहीं होता बल्कि इसका तर्जमा के लिए होता है। मसलन लहू उसके लिए, लहुम उनके लिए, लहुमा उन सब दोनों के लिए, लका तेरे लिए, लकी तेरे लिए, उस तेरे एक औरत के लिए, तुझे एक औरत के लिए, कुमा तुम दोनों मर्दों के, लकुमा तुम दोनों मर्दों के लिए, लकुम तुम सब के लिए, लकुन्ना तुम सब औरतों के लिए, लना हम सब के लिए। ठीक है, बात वैसे फिर इसका मानी मफहूम बदल जाता है। तो ये था लाम। वाज़े दोहराइए ज़रा मिलके, ज़रा लाम की सारी एप्लीकेशन सब ऊंची आवाज़ से पढ़ेंगे और जितना ऊंची बोल सके। आप लोगों को मिलके पढ़ना नहीं आता? हाँ, आप पूरा इसको दोहराएंगे कैसे? पीछे पलटेंगे, पेज को खोलिए, पीछे वापस जाए। इसको बिल्कुल इस तरह से पढ़ना होता है कि जैसे आप अपनी दोहराई कर रहे हैं। पहले हम देख रहे हैं लाम जबर ला, तो पहली बात क्या है कि ये इस्म फेल और हर्फ के साथ आ जाता है। इस सूरत में तर्जमा अलबत्ता और यकीनन रहेगा। फिर इसकी कुछ मिसालें, इन नफी ज़ालिक लाइब्रा, और आप पूरी दोहराई करते हो कि पूरी आयत ना भी पढ़े ना, तो अस्मा के साथ इसकी मिसाल, लाइब्रा, लमस्जिदुन, लकनूद। फिर अफाल के साथ मिसालें, लयक्तुमून, लयक्तुमून, لَأَخَذْنَا لَقَطَعْنَا. پھر حروف کے ساتھ اس کی مثال ہے لفی، لفی نعیم، لفی خسر اور لَعَلَى خُلُقٍ عَظِيم. ٹھیک ہے، تو یہ ساری چیزیں لام کے ساتھ اس کی آ گئیں. اور آخری چیز اس میں ہم نے کیا پڑھی کہ اگر یہ ضمائر ہو، ہما، ہم، کما، کا کی، کما، کم، کننا اور نا اس کے ساتھ آئے تو یہ تاکید نہیں بلکہ کے لیے، لکا یا لکی، لکم، لہم، لہن کے معنوں میں. اب اگلی ہے اس میں علامت نون کے اوپر شد اور زبر، یعنی تشدید والا نون جو ہے اس کو دیکھیں گے. زبر کے ساتھ جب ہوتا ہے تو کیا ہوگا؟ یہ علامت صرف فعل کے آخر میں آتی ہے اور اس کی موجودگی میں فعل کے شروع میں عموماً کا نہیں سوری عموماً لام زبر لا بھی آتا ہے اور ترجمہ البتہ ضرور کیا جاتا ہے. یہ یاد رہے کہ اس مشدد نون سے پہلے والے حرف پر اگر زبر ہو تو ترجمہ واحد کا کرتے ہیں، اور اگر نون مشدد سے قبل پیش ہو تو ترجمہ جمع مذکر کا کیا جاتا ہے. سمجھیے اس کو، نون پہ شد ہے اور ساتھ زبر ہے. پہلی بات یہ کہ یہ علامت صرف فعل کے آخر میں آتی ہے، ٹھیک ہے، نہ اسم کے آخر میں نہ فعل حرف کے آخر میں. دوسری اس کی بات کیا ہے کہ اس کی موجودگی میں فعل کے شروع میں عموماً لام زبر لا بھی آتا ہے، یعنی جب بھی کوئی لفظ لام زبر لا سے شروع ہوگا تو امید کی جاتی ہے کہ اس کے آخر میں نون پہ شد بھی آئے گی. ٹھیک ہے، ترجمہ اس کا البتہ ضرور. اسی طرح اس مشدد نون سے پہلے والے حرف پر اگر زبر ہو تو ترجمہ واحد کا کرتے ہیں، اور اگر نون مشدد سے قبل پیش ہو تو ترجمہ جمع مذکر کا کیا جاتا ہے. کیسے؟ مثالوں میں دیکھتے ہیں. سورۃ الاعراف کی آیت نمبر 18 میں آتا ہے لمن تبعک منہم لأملأن جہنم منکم اجمعین. البتہ ان میں سے جس نے بھی تیری پیروی کی میں البتہ ضرور تم سب سے جہنم کو بھر دوں گا. یہاں دیکھیے املأن کا لفظ تھا نا، پہلے لام آ گئی، پہلی علامت اس میں پوری آ رہی ہے کہ علامت صرف فعل کے آخر میں آتی ہے، فعل ہے نا املأ، تو نون اس کے ساتھ چلا گیا. دوسری علامت اس کی دیکھیے گا کہ اس سے پہلے لام بھی آ رہا ہے لأملأن. پھر اگلا ہم نے اس میں رول پڑھا تھا کہ اگر مشدد نون سے پہلے والے لفظ پر زبر ہو، یہاں کون سا لفظ ہے؟ حمزہ زبر آ، تو پھر ترجمہ واحد کا ہوگا کہ میں کروں گا، لأملأ یہ ایسے بنے گا کہ میں کروں گا. اور اگر یہاں پیش ہوتا مثلا یہاں یہ لفظ ہوتا لأملأن تو پھر کیا معنی ہونا تھا؟ ہم سب بھریں گے جہنم کو. ٹھیک ہے، تو وہ جمع مذکر کا ہوگا. اگلی مثال دیکھتے ہیں سورۃ الحج کی آیت 58 والذین ہاجروا من فی سبیل اللہ والذین ہاجروا فی سبیل اللہ ثم قتلوا او ماتوا لَيَرْزُقَنَّهُمُ اللَّهُ رِزْقًا حَسَنًا. اور وہ لوگ جنہوں نے اللہ کے راستے میں ہجرت کی پھر وہ قتل کر دیے گئے یا فوت ہو گئے، اللہ ان کو البتہ ضرور بہترین رزق دے گا. یہاں آپ دیکھیے ذرا لام کے ساتھ نون پہ شد بھی آ گئی ہے، پھر نون کے شد کے بعد پہلے والے لفظ میں کیا تھا؟ زبر تھی، تو میں کا معنی آ گیا، یعنی اللہ تعالیٰ ان کو رزق دے گا، رزق حسنا. لیکن اگلی مثال جو ہے وہ جمع کی آ رہی ہے، سورۃ فتح آیت 27 لَتَدْخُلُنَّ الْمَسْجِدَ الْحَرَامِ ان شاء اللہ آمینین. البتہ ضرور تم سب امن کے ساتھ مسجد حرام میں داخل ہو جاؤ گے اگر اللہ نے چاہا. یہ بتائیے کہ تم سب کہاں لکھا ہوا ہے؟ لام کی پیش کے ساتھ، تدخلو نون مشدد نون سے پہلے لفظ پر پیش آ رہا ہے تو یہ جمع کا لفظ ہو گیا. کتنی باریکی ہے، ترجمہ یاد کرنا کتنا آسان ہے اگر یہ علامتیں یاد ہو تو. اسی طرح دیکھیے گا آیت نمبر سورۃ العنکبوت آیت 13 وَلَيَحْمِلُنَّ أَثْقَالَهُمْ وَأَثْقَالًا مَعَ أَثْقَالِهِمْ. اور البتہ ضرور وہ سب اپنے بوجھ اٹھائیں گے، اپنے بوجھوں کے ساتھ دوسروں کے بھی بوجھ. یہاں آپ دیکھیے کہ لَيَحْمِلُنَّ لام پہ پیش ہے نا، तो उसकी वजह से ये जमा का हो गया। बात वाज है, दोहराइए ज़रा नून की अलामत को। चलिए आगे हम करेंगे कद का, बहुत ज़्यादा इस्तेमाल होता है कुरान में। ये अलामत सिर्फ फ़ेल के शुरू में आती है और तर्जमा तहकीक या यकीनन से किया जाता है। मसलन सूरत शम्स आयत 9, कद अफलहा मन ज़क्काहा, यकीनन उसने फलाह पाई जिसने अपने नफ्स को पाक किया। तो कद का लफ्ज़ इसके बाद क्या आ रहा है, इधर देखिएगा, अफलहा फेल है ना, और मानी तहकीक या यकीनन। कद अगली अगली मिसाल है सूरह यूसुफ़ की आयत 90, कद मन्नल्लाहु अलैना इन्नहु मन यत्तकी व यस्बिर फ़इन्नल्लाहा ला युदीउ अजरल मुहसिनीन। तहकीक अल्लाह ने हम पर एहसान किया है, बेशक जो डरे और सब्र करे, बस बस बेशक अल्लाह नेकी करने वालों का अजर ज़ाया नहीं करता। तो यहाँ भी कद तहकीक के मानों में है। सूरत मुजादला की पहली आयत है, कद समे अल्लाहु कौलल्लती तुजादिलु कफी ज़ौजिहा, यकीनन अल्लाह ने सुन ली है उस औरत की बात जो आपसे अपने खामंद के बारे में झगड़ रही थी। तो यहाँ भी कद का लफ्ज़ है, ये आसान है, बिल्कुल शुरू में होता है और इसका मानी तहकीक या यकीनन का आता है और कुरान पाक में ये कसरत से इस्तेमाल होता है। तो ये थी चंद अलामात जिसमें शिद्दत का मानी पाया जा रहा है, बिला शुबा का मानी पाया जा रहा है, और इसके अंदर इन्ना अन्ना लाम ज़बर ला नून शद ज़बर और कद के लफ्ज़ शामिल हैं। कोई सवाल आपके जहनों में हो तो आप पूछ सकते हैं, कोई सवाल नहीं है। चलिए अल्हम्दुलिल्लाह, आप सब ने इन सब की तीन तीन मिसालें अपने होमवर्क में लिख के लानी है। सुभानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल ला इलाहा इल्ला अंत अस्तग़फिरुका व तूबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तूब अलैना इन्नका अंतत तव्वाबुर रहीम। वसल्लल्लाहु तआला खैरि खल्क़िही व सहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। आमीन।